यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याल निर्वाचित भएको घोषणा गरिने। मध्य पूर्वको द्वन्द्वका क्रममा यूएईमा आक्रमणमा परि घाइते भएका सबै नेपाली खतरा मुक्त रहेको नेपाली दूतावासद्वारा जानकारी। पोखराको फेवाताल छेउछाउमा निर्माण गरिएका अवैध संरचना हटाउन शुरू। नर्स लगायत स्वास्थ्य कर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन। र इरानलाई 48 घण्टा भित्र वार्तामा आउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी इरानद्वारा अस्वीकार।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय हलमा आज बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूची तय भएको छ। आजको बैठकमा सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपसभापति डोल प्रसाद अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। अर्याल सभामुख पदमा निर्विरोध भइसक्नु भएको छ। अर्यालको उम्मेद्वारीको प्रस्तावक रासोपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद सोडिम वाग्ले, सोभिता गौतम र सुनिल लम्साल रहनु भएको छ। आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै राष्ट्रिय सभाको बैठक 12 बजेर 15 मिनटमा बस्दैछ। बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ। त्यस्तै सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नुहुनेछ। कार्यसूची अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले महिला आयोगको वार्षिक 2081-82 प्रतिवेदन पेश गर्नुहुने कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नावली संकलनको काम आजदेखि शुरू हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मक्सिर 6 गतेदेखि नामावली संकलन कार्य स्थगित गरेको थियो। आयोगको यही चैत 18 बैठक मतदाता नावली संकलनको काम शुरू गर्ने निर्णय गरेको हो। स्थगित कार्यक्रम आजदेखि पुनः संचालन गर्न लागि आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगले राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचय पत्रको विवरण मार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। परिचय पत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगले प्री इनरोलमेन्ट प्रणाली मार्फत अनलाइन फारम भर्नुपर्ने हुन्छ। आयोगले आफ्नो फोटो तथा औंठा छाप सहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित भएर गर्नुपर्ने जनाएको छ। मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाई सराईको विवरण अध्यावधिक गर्ने लगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। नाम थर ठेगाना सच्याउने, एकै वडाभित्र 2 वा सो भन्दा बढ़ी मतदान स्थल रहेको भए मतदातालाई पाएक पर्ने स्थानमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकता अनुसार सच्याउन सकिनेछ। आयोगले मतदाता नावली संकलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह पनि गरेको छ। मध्य पूर्वको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स यूएईमा आक्रमणमा परि घाइते भएका सबै नेपाली नागरिक खतरा मुक्त रहेको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ। आक्रमणमा परेर 7 जना नेपाली घाइते भएको र उनीहरू खतरा मुक्त रहेको जानकारी गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार 6 जना सामान्य उपचारपछि अस्पतालबाट घर फर्किसकेको र गम्भीर चोट लागेका थप 1 जनाको हाल उपचार जारी रहेको छ। आवासले उहाँहरूलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोगका लागि प्रतिबद्ध र तयार रहेको पनि जनाएको छ। पोखराको फेवाताल छेउछाउमा निर्माण गरिएका अवैध टहरा हटाउन शुरू गरिएको छ। पोखरा महानगरपालिकाले सुरक्षा निकायको समन्वयमा हिजोदेखि डोजर प्रयोग गर्दै ताल क्षेत्र आसपासका संरचना हटाउन शुरू गरेको हो। ताल संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले संरचना हटाउने अभियान अगाडि बढ़ाइएको महानगरले जनाएको छ। महानगरपालिकाले फेवातालको सौन्दर्य र पर्यावरणीय सन्तुलन कायम राख्न अवैध रूपमा निर्माण गरिएका संरचनामाथि निरन्तर कार्यवाही जारी रहने जनाएको छ। यसैबीच महानगर प्रहरी प्रमुख पुरूषोत्तम थापाका अनुसार हिजो 32 टहरा भत्काइएको छ। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी महाधिवेशनको तयारी शुरू गरेको छ। कांग्रेसले 77 जिल्लामा सदस्यता अभियान र सांगठनिक शुद्धिकरणका लागि खटिएर जाने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै हिजोदेखि महाधिवेशनको प्रक्रिया अगाडि बढ़ाएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित अभिमुखीकरणपछि संचारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर कार्यक्षेत्रमा खटेर सदस्यता वितरण अध्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्ने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले संघीय सांसदहरूलाई संसदीय अभ्यासबारे प्रशिक्षण दिएको छ। सिंहदरबार स्थित संसद सचिवालयमा हिजो प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई प्रशिक्षण दिएको सांसद ऐन महरले जानकारी दिनुभयो। प्रशिक्षण कार्यक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसदमा विधेयक निर्माण सम्बन्धी र राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुइयालले प्रभावकारी संसद र रचनात्मक सांसद बारेमा प्रशिक्षण दिनुभयो। सरकारले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने प्रवृत्ति अन्त्य गर्ने कार्यलाई तीव्रता दिएको छ। स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा विकास निर्माण दीर्घकालीन महत्वका योजना अन्तर्तह समन्वय कमजोर बन्दै गएका कारण सरकारले निमित्त प्रमुख नराख्ने भएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हाल्दा निर्णय प्रक्रियामा ढिला सुस्ती, जिम्मेवारीमा अस्पष्टता र सेवा प्रवाहमा कमजोरी हुँदा यस अघिका सरकारको आलोचना हुँदै आएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा प्रतिभा रावल नियुक्त भएसँगै मन्त्रालयले यस्तो अभियान चलाइरहेको छ। यसअघि 753 स्थानीय तहमध्ये 174 स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृत भरमा सञ्चालन हुँदै आएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स लगायत स्वास्थ्य कर्मीहरूलाई न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधाहरू उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले एक परिपत्र जारी गर्दै सरोकारवाला पक्षहरूसँग गत कार्तिक 15 भएको सहमति अनुसार सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनु पर्ने भए पनि केही संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। सम्झौता अनुसार निजी मेडिकल कलेज हरूले आफ्नो शिक्षण अस्पतालहरूमा कार्यरत नर्स लगायत स्वास्थ्य कर्मीहरूलाई नेपाल सरकारको कम्तीमा 5 तहको शुरू तलब स्केल हालको 34,730 कार्तिक महिनादेखि नै दिने र अन्य निजी तथा सामुदायिक अस्पतालहरू तथा डेन्टल कलेजहरूले हालको तलब 34,730 को 80% तलब उपलब्ध गराउनु पर्ने भनिएको थियो। पत्रमा सहमति अनुसार पारिश्रमिक नदिएको पाइएमा आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले सम्बन्धित निकायहरूलाई अनुगमन गरी सहमति कार्यान्वयन सुनिश्चित गर्न पनि आग्रह गरेको छ। वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिश गर्दा कुनै निश्चित कम्पनी वा ब्राण्ड तोकी नलेख्न निर्देशन जारी गरेको छ। अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिश गर्दा कुनै निश्चित कम्पनी ब्राण्ड तोकी नलेखी सबैले बुझ्ने गरी जेनेरिक नाम ठूलो अक्षरमा लेख्न निर्देशन गरेको बताउनुभयो। यसै गरी अस्पतालले अस्पताल हाताभन्दा बाहिरका औषधि पसलबाट औषधि किन्न बिरामीलाई अभिप्रेरित गर्ने र सयमा गएर औषधि पसलले भिजिटिङ कार्ड बाँड्ने गरेको समेत पाइएकाले त्यस्तो कार्य नगर्न सबै कर्मचारीलाई निर्देशन समेत गरिएको वीर अस्पतालले जनाएको छ। कोशी प्रदेशका अस्पतालहरूमा आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा जलनका बिरामीको उपचारमा समस्या हुने गरेको छ। काठमाडौँ उपत्यका बाहिरका अस्पतालमा जलन उपचारका लागि दक्ष जनशक्ति सहित विशिष्टीकृत सेवा उपलब्ध नहुँदा जलनका बिरामीहरू प्रभावित हुने गरेका छन्। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
सुनसरी इनरवा आठकी 62 वर्षीय पारो देवी उराव आगो ताप्ने क्रममा 2 महिना अघि जलेर गम्भीर घाइते हुनुभयो। उपचारका लागि परिवारले धरान तथा विराटनगर स्थित ठूला सरकारी तथा निजी अस्पतालमा सबैतिर उपुराए पनि बिरामीको अवस्था हेरेर कुनै पनि अस्पतालले उहाँलाई भर्ना गर्न मानेन। पछि ऋणपान गरेर उपचारका लागि काठमाण्डुको कृतिपुर अस्पताल पुर्याए पनि बिरामीलाई बचाउन नसकेको पारो देवीका भान्जा सूरज उरावको भनाइ छ।
पहिला हामी इनरवा हस्पिटल ल्यायौं होइन, भने यहाँबाट हुँदैन, यहाँ हाम्रो आइसियु छैन, त्यहाँबाट रिफर गरिदिनु भयो कि हामी। अनि विराट टिचिङमा आयौँ, ल्याउँदा कि आइसियु नै खाली छैन, विराट त्यो होम छ नि टिचिङ होम, त्यसमा लिएर जानु, त्यहाँ पनि लगेर गयौँ, त्यहाँ पनि भर्ना लिएन भन्छ। अनि त्यस पछाडि हामी धरान गयौँ कि, धरान गएर धरानमा पनि लिएन, अनि त्यसपछि कोशीमा गयौँ, लिनु भएन। त्यसपछि अर्को दिन बेलुका चाहिँ हामी काठमाडौँ लिएर गयौँ, भर्ना गऱ्यौँ, पैसा पनि हामीसँग भएन, ऋणपान गरेर लगेका थियौँ। त्यसपछि 2-3 दिन पछाडि रिटर्न लिएर आएको, ल्याएर 2-3 दिनमै फेरि उहाँ चाहिँ एक्सपायर हुनुभयो घरमै। साह्रै गाह्रो भयो कि हामी समथिङ 12-1 बजे रातिसम्म यतादेखि उता एम्बुलेन्समा कुदेको।
काठमाडौँ बाहिर पूर्वाधार र पर्याप्त उपचार सुविधा नहुँदा जलनका बिरामीलाई उपचार पाउन कठिन हुने गरेको छ। जलनको उपचार महँगो र खर्चिलो हुने भएकाले कोशी प्रदेशमा पनि सुविधा सम्पन्न जलन अस्पताल हुनुपर्ने उरावको भनाइ छ।
गएपछि भन्छ सिधै तपाईँहरू काठमाडौँ लिएर जानु, अब यता छैन, उपाय नै छैन भन्छन्, कतै भर्नै लिन खोज्दैन सर। जलन हस्पिटल भइदियो भने कोशी प्रदेशलाई नै सजिलो हुन्थ्यो, पूर्वतिर नभएर साह्रै गाह्रो भएको छ।
2080 सालको पुष महिनामा सुनसरीको इटहरीमा जलन सहितको उपचारका लागि अस्पताल निर्माण गर्ने विषयमा कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र जनसरोकार ट्रस्ट काठमाडौँ बीच सम्झौता भएको थियो। 100 बेडको अस्पताल बनाउने विषयमा दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भए पनि अस्पताल निर्माणको काम भने अघि बढ़न सकेको छैन। लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर रेवत बहादुर कार्कीले कोशी प्रदेशमा जलन अस्पताल आवश्यक रहेको बताउनुभयो।
कोशी प्रदेशले जुन योजना अगाडि बढ़ाएको छ यसलाई पहिलो प्राथमिकता राखेर वन अस्पतालको कन्सेप्ट अगाडि बढ़ाउनु पर्छ। केही प्राइभेट सेक्टरका अस्पतालले वनको केसहरू हेरि त राख्नु भएको छ, त्यहाँ पनि अब मलाई लाग्छ त्यति धेरै पूर्वाधार छ जस्तो लाग्दैन। अरू बजेटलाई कटौती गरेर पनि यो वन अस्पतालको केसमा चाहिँ उहाँले चाहिँ एकदम ठूलो चाहिँ एउटा लगानी गरेर चाहिँ यसलाई अगाडि बढाएदेखि यहाँका जनताले प्रत्यक्ष उपचार पाउनुहुन्छ होला जस्तो मैले अनुभूति गरेको छु।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरेले मन्त्रालय र जनसरोकार ट्रस्ट बीच भएको सम्झौता अनुसार जलनका बिरामीको तत्काल उपचारका लागि स्थानीय तहहरूमा दक्ष जनशक्ति परिचालन गर्ने गरी परियोजना सञ्चालन गर्न लागेको जानकारी दिनुभयो।
अहिले चाहिँ जनस्वास्थ्य सरोकार केन्द्रसँग चाहिँ एक हिसाबले हामीले तालिम पनि दिने र प्रिभेन्सनका कुरा, अनि दोस्रो प्राइमरी यो जलेपछि तत्काल दिनुपर्ने सेवा र रिफर गर्ने सन्दर्भमा चाहिँ कोशी प्रदेशका स्थानीय निकायको रणनीतिक ठाउँमा तालिम दिएर भएकै स्वास्थ्य संस्थाहरूमा कार्यरत व्यक्तिहरूले त्यो सिप सिकेपछि त्यहीबाट तत्कालै प्रिभेन्सनका काम थप जटिलता नहोस् भन्ने हिसाबको गर्नको लागि, अनि यो सुईबाट पानी दिने यो डिहाइड्रेसन हुन्छ त्यसलाई रोक्नको लागि त्यो सहितको परियोजना शुरू गर्ने हिसाबमा हामी अगाडि बढेका छौँ।
जलन भइहाले काठमाडौँ नै जानुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश स्तरका सरकारी अस्पतालहरूमा जलनका बिरामीहरूको पर्याप्त उपचारका लागि दक्ष जनशक्ति र आवश्यक पूर्वाधार बढ़ाउने तर्फ सरकारको ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो कुमोद अधिकारी। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले 5 महिनापछि किसानलाई पुनः सूचीकरण गर्न शुरू गरेको छ। किसानलाई परिचय पत्र सहित विभिन्न सेवा सुविधा अनुदान उपलब्ध गराउने उद्देश्यले शुरू गरिएको अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि गत कार्तिक 25 गतेदेखि सञ्चालन हुन सकेको थिएन। सूचीकृत किसानलाई रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन सुविधा उपलब्ध गराउने योजना रहेको उक्त कार्यक्रम प्रभावकारी देखिएकाले 17,37,000 किसानलाई सूचीबद्ध गर्नका लागि पुनः सूचीकरण गर्न शुरू गरिएको मन्त्रालयका अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। अरनीको राजमार्ग धुलीखेल खावा सड़क खण्ड कालोपत्रे तथा स्तरोन्नति गर्न हिजोदेखि 10 दिनसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। सड़क खण्डमा हिजोदेखि 34 गतेसम्म साँझ 6 बजेदेखि बिहान 5 बजेसम्म अत्यावश्यक बाहेका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको काभ्रे पलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। काठमाडौँ प्रवेश गर्ने मार्गमा पर्ने नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग नयाँ वर्ष 2083 वैशाख अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ। सुरुङ मार्ग सञ्चालन र व्यवस्थापन गर्ने कम्पनीको टुंगो लागेसँगै नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग सञ्चालनमा आउन लागेको हो। सहकर्मी केशव ढुंगनाको रिपोर्ट।
सुरुङ मार्ग निर्माण आयोजनाले सबैभन्दा कम रकम कबोल गर्ने युसिन एआरटीजेबीलाई 5 वर्षका लागि सञ्चालनको जिम्मा दिएसँगै बहुप्रतीक्षित नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आउन लागेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ सञ्चालनका लागि सेवा प्रदायक संस्थाका करिब 150 जना कर्मचारी तथा प्राविधिक जनशक्तिलाई ट्राफिक व्यवस्थापन, आपतकालीन उद्धार लगायतको तालिम दिनुपर्ने भएकाले 2083 सालको वैशाख मसान्तसम्ममा परीक्षणका रूपमा सुरुङ मार्ग सञ्चालन ल्याउने तयारी छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका निर्देशक सौजन्य नेपाल।
सेवा प्रदायक छनौट गरेर आशयको सूचना चाहिँ प्रकाशन गरेका छौँ। मुख्यतया त्यहाँनिर फायर फाइटिङ, भेन्टिलेसन, मर्मत सम्भार, आवागमन व्यवस्थापन, टोल कलेक्सन लगायतका कामहरू हुन्छन्। यसको लागि कस्ता जनशक्ति राख्ने, कुन कामको रेस्पोन्सिबिलिटी के हुन्छ भन्ने चाहिँ हामीले तोकेको चाहिँ उहाँहरूले राख्नुपर्छ। उहाँहरूको जनशक्तिहरूलाई तालिम दिने प्रक्रिया पछि वैशाखको अन्तिमबाट के तयार गर्न सकिन्छ कि भन्ने हाम्रो तयारी छ।
सुरुङ मार्गको परीक्षणका क्रममा सुरुमा दिउँसोको समयमा एकतर्फी रूपमा साना तथा हलुका सवारीलाई मात्र प्रवेश दिने र कर्मशः अन्य सवारीलाई प्रवेश दिने तयारी छ। सम्झौता भएको 3 महिनामा परीक्षणको काम सकेर सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्नेछ। फेरि एकपटक आयोजनाका निर्देशक सौजन्य नेपाल।
सुरुमा चाहिँ एकतर्फी दिउँसोको समय मात्रै साना सवारी साधनलाई प्रवेश गराएर त्यसपछि क्रमिक रूपमा चाहिँ सबै सवारी साधनहरूलाई प्रवेश गराउने गरेर तयारी रहन्छ। यसमा चाहिँ सेवा प्रदायकले कसरी आफ्नो ट्रेनिङ सेड्युल र त्यो ट्रायल अपरेसनको सेड्युल पेस गर्नुहुन्छ त्यसमा हामी अध्ययन गरेर अन्त त्यसपछि उहाँहरूलाई स्वीकृति दिन्छौँ। सर्भिस प्रोभाइडर फुल्ली मोबिलाइज भइसकेको 3 महिनापछि फुल फेजमा अपरेसन गर्ने भन्ने तयारी छ आयोजनाको।
नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनका लागि 2081 साल चैत्रमा जारी भएको यातायात सञ्चालन सम्बन्धी निर्देशिकाले पैदल यात्री, दुई पाङ्ग्रे मोटरसाइकल तथा नन मोटराइज सवारी साधनलाई सुरुङ मार्गमा प्रवेश निषेध गरेको छ। यस्तै पेट्रोल, डिजल, ग्यास लगायतका अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारी समेत सुरुङमा प्रवेश पाउने छैनन्। हाल नागढुङ्गा नाका हुँदै राजधानी आउजाउ गर्ने सवारी साधनको करिब 60% सवारीले सुरुङ मार्ग प्रयोग गर्न सक्ने यातायात क्षेत्रका जानकारहरूको भनाइ छ। सुरुङ मार्गले घण्टौं जाममा बस्नुपर्ने वर्षौंदेखिको समस्याबाट मुक्ति मिल्ने भएपछि यातायात व्यवसायीहरू समेत उत्साहित छन्। पश्चिम नेपाल बस व्यवसाय प्राली काठमाडौँ शाखाका प्रमुख दिल्ली राज भूषाल।
फ्युल बचत हुन्छ, समयको बचत हुन्छ, जामबाट हामीलाई चाहिँ छुटकारा मिल्छ त्यो क्षेत्रमा। त्यो सुरुङ मार्गले समग्र रूपमै यातायात क्षेत्रलाई नै सबभन्दा ठूलो राहत हुन्छ।
सुरुङ मार्ग प्रयोग गरे बापत लाग्ने शुल्क समेत यसअघि नै तोकिसकेको छ। जस अनुसार कार, भ्यान, जीप, पिकअप, माइक्रोबसले काठमाडौँ आउँदा 65 रूपियाँ र बाहिर जाँदा 60 रूपियाँ दस्तुर तिर्नुपर्नेछ। यसै गरी मिनी बस, मिनी ट्रक र टिपरले प्रवेश गर्दा 115 रूपियाँ र बाहिर जाँदा 80 रूपियाँ तथा बस र ट्रकले प्रवेश गर्दा 260 रूपियाँ र बाहिर जाँदा 200 रूपियाँ दस्तुर तिर्नुपर्नेछ। यस्तै हेभी लरी सवारीलाई भने काठमाडौँ प्रवेश गर्दा 600 रूपियाँ र बाहिर जाँदा 250 रूपियाँ दस्तुर तोकिएको छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। आगामी वैशाख 2 गतेदेखि शुरू हुने नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट विद्यालय तहका पाठ्य पुस्तक देशका विभिन्न भागमा पुर्याउन शुरू गरिएको छ। केन्द्रले यही चैत 16 गतेदेखि पाठ्य पुस्तक वितरण शुरू गरेकोमा 5 दिनमा 25 लाख थान बिक्री भएको जनाएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका साथ उस्ता बेसीमा हिजो दिउँसो बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य 11 जना घाइते भएका छन्। मृत्यु हुनेमा मर्स्याङदी गाउँपालिका साथ उस्ताकी 40 वर्षीय गंगामाया भन्ने त्रिवेणी गुरूङ र सोही ठाउँकी 35 वर्षीय पुष्प घले रहनु भएको छ। सदरमुकाम बेसी शहरदेखि मर्स्याङदी गाउँपालिका साथ छिन खोलातर्फ जाँदै गरेको यात्रुवाहक बोलेरो जीप हिजो दुर्घटना भएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा संचालित स्वीप अपरेशनबाट हिजो एकै दिन 60 जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि पठाउने भन्दै 73,70,000 ठगी गर्ने 4 जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग 48 घण्टाभित्र शान्ति सम्झौता नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। तर तेहरानले उक्त चेतावनीलाई निराश र कमजोर भन्दै अस्वीकार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। इरानले महसहर पेट्रोकेमिकल क्षेत्रमा भएको अमेरिकी इजरायली आक्रमणमा 5 जनाको मृत्यु र 170 जना घाइते भएको जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले प्रस्तुत गरेको निजी क्षेत्र संरक्षण तथा प्रवर्धन योजनाले देशको आर्थिक उन्नयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशको शनिबार भैरहवामा भएको 8 सभामा महासंघका अध्यक्ष ढकालले सरकारको योजनालाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको बताउनुभयो। निजी क्षेत्रको सुरक्षा र प्रवर्धनका लागि महासंघले विगतदेखि नै ठोस कार्ययोजनाको माग गर्दै आएको उल्लेख गर्नुहुँदै अध्यक्ष ढकालले सरकारको पछिल्लो घोषणा कार्यान्वयन भएमा निजी क्षेत्रको मनोबल उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष ढकालले शिक्षण संस्थालाई शान्ति क्षेत्र घोषणा गरिए जस्तै निजी क्षेत्रलाई पनि निर्बाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारवालाहरू लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधानका लागि व्यवसायीहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताउनुभयो। काठमाडौँ महानगरपालिका अन्तर्गतको सहकारी विभागले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालनमा रहेका झण्डै 50% सहकारी संस्थाले नियमित रूपमा प्रतिवेदन नबुझाउने गरेको जनाएको छ। काठमाडौँ महानगरभित्र करिब 1,900 सहकारी संस्थाहरू सञ्चालनमा रहेका छन्। तीमध्ये 723 सहकारी संस्थाले मात्रै नियमित रूपमा वार्षिक प्रतिवेदन बुझाउने गरेका छन्। नियमित रूपमा प्रतिवेदन नबुझाउने अधिकांश सहकारी संस्थाहरू समस्यामा रहेको महानगरको सहकारी विभागका प्रमुख ध्रुव कुमार काफ्लेले बताउनुभयो। तनहुँको ब्यास नगरपालिकाले फोहोर बिक्रीबाट गएको 8 महिनामा 17 लाख रूपियाँ भन्दा बढी आमदानी गरेको छ। नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म संकलित फोहोर बिक्रीबाट 17,13,000 रूपियाँ आमदानी भएको जनाएको छ। फोहोर मार्फत संकलन भएको प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी बिक्री गरिएको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। ब्यास नगरपालिकाले दैनिक औसत 15 टन नकुहिने र 7 टन कुहिने फोहोर संकलन गर्दै आएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार रमेश टमाटाबाट।
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको शनिबारको खेलमा गण्डकीले कोशी प्रदेशलाई 39 रनले पराजित गरेको छ। वीरगंजको नारायणी रंगशालामा भएको खेलमा शुरूआती ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित 50 ओभरमा 7 विकेट गुमाउँदै 227 रन जोडेको थियो। शनिबारको खेलमा गण्डकीका तर्फबाट अर्जुन कुमारले 102 रन जोडेका थिए भने विपिन खत्रीले 76 रन जोडेका थिए। कोशी प्रदेशका तर्फबाट दिपेश कडेलले 4 विकेट र सुजन थपलियाले 1 विकेट लिए। फ्लफी ब्याटिङमा उत्रिएको कोशी 50 ओभरमा 9 विकेटको क्षतिमा 188 रनमा सीमित रह्यो। कोशी प्रदेशका तर्फबाट दिपेश कडेलले 52 रन र आशिष मकरले 30 रन जोडेका थिए। गण्डकी प्रदेशका सिब्रिन श्रेष्ठले 3 विकेट र अपराजित पौडेलले 2 विकेट लिएका थिए। शनिबारको खेलमा गण्डकी प्रदेशका अर्जुन कुमार म्यान अफ दि म्याच घोषित भएका छन्। प्रतियोगितामा 3 विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र 7 प्रदेशका गरी 10 टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले 10 लाख र उपविजेताले 5 लाख पुरस्कार प्राप्त गर्नेछन्। झापाको चन्द्रगढ़ीमा नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता चन्द्रगढ़ी महिला गोल्ड कप हुने भएको छ। यसअघि समेत झापाको दुधे रंगशालामा यस प्रकारको प्रतियोगिता भएको थियो। यसपटक 2083 साल वैशाख 5 गतेदेखि 14 गतेसम्म भद्रपुरको मेची रंगशालामा महिला गोल्ड कप हुन लागेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ। विजेताले महिला फुटबलको इतिहासमै सर्वाधिक 11 लाख रूपियाँ पुरस्कार रकम पाउने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिनुभयो।
अब मौसम सम्बन्धी जानकारी। आज देशको पहाड़ी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना, हावाहुरी सहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरू तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:51 भयो भने सूर्यास्त भरे साँझ 6:23 हुनेछ। प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याल निर्वाचित भएको घोषणा गरिने। मध्य पूर्वको द्वन्दका क्रममा यूएईमा आक्रमणमा परि घाइते भएका सबै नेपाली खतरा मुक्त रहेको नेपाली दूतावासद्वारा जानकारी। पोखराको फेवाताल छेउछाउमा निर्माण गरिएका अवैध संरचना हटाउन शुरू। नर्स लगायत स्वास्थ्य कर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन। र इरानलाई 48 घण्टाभित्र वार्तामा आउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी, इरानद्वारा अस्वीकार। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।